पवित्र परमेश्वरसँग पापी मानिस कसरी मिलापमा हुन सक्छ? पापी मानिस र पवित्र परमेश्वरको बीचमा मिलाप गराउनको निम्ति यीशु ख्रीष्टले मूल्य चुकाउनु भएको छ, र यीशु ख्रीष्टद्वारा मात्रै एक पापी मानिस पवित्र परमेश्वरसँग मिलापमा हुन सक्छ। त्यसै गरी अब मिलापमा आएका एक उद्धार पाएका मानिसले अरूहरूप्रति अझै मिलाप गराउन, अरूहरूप्रति क्षमा दिन कति अझै मूल्य चुकाउनुपर्छ। यसै विषयलाई आज हामी फिलेमन 18-25 हेर्नेछौँ। आउनुहोस् फिलेमनको पत्र 18-25। यदि तपाईँहरूसँग बाइबल छ भने फिलेमनलाई पल्टाउनुहोला, जुन हामी नयाँ करारमा पाउँदछौँ। फिलेमन 18-25 म पाठ गर्नेछु, यहाँहरूले आफ्नो बाइबलमा यस खण्डलाई हेर्नुहोला। यदि तिमीले तिमीलाई केही खराबी गरेकै भए पनि अथवा केही कुराको तिनी ऋणी छन् भने सो मेरो हिसाबमा राखिदेऊ। म पावल आफ्नै हातले यो लेख्दछु, त्यो ऋण म स्वयं तिरिदिनेछु। तिमीलाई भनिरहनु पर्दैन होला कि आफ्नै निम्ति पनि तिमी मेरो ऋणी छौ। प्रिय भाइ, तिमीबाट प्रभुमा केही पाऊ, केही लाभ पाऊ भन्ने म चाहन्छु। ख्रीष्टमा मेरो हृदयलाई फेरि ताजा बनाइदेऊ। तिम्रो आज्ञा पालनमा भरोसा राखी मैले मागेको भन्दा झन् बढी गर्नेछौ भन्ठानेर म तिमीलाई लेख्दैछु। साथै मेरो निम्ति एउटा पाहुना कोटा ठिक पारि राखिदेऊ, किनकि तिम्रो प्रार्थनाद्वारा म पनि तिमी कहाँ आउन पाउँछु कि भन्ने आशा गर्दछु। येशु ख्रीष्टमा मेरो सङ्गी कैदी एपाफ्रासले तिमीलाई अभिवादन पठाएका छन्। त्यसै गरी सहकर्मी मर्कुस, अरिस्तार्खस, देमास र लुकाले पनि। प्रभु येशु ख्रीष्टको अनुग्रह तिमीहरूको आत्मासँग रहोस्। हामी यस खण्डबाट मुख्य विचारको रूपमा हामी यो हेर्नेछौँ कि तपाईँहरूले टिप्न सक्नुहुनेछ, मुख्य विचार, उद्धार पाएकाहरू क्षमाको निम्ति मूल्य चुकाउन तत्पर हुन्छन् र भरोसा गर्दछन्। उद्धार पाएकाहरू क्षमाको निम्ति मूल्य चुकाउन तत्पर हुन्छन् र भरोसा गर्दछन्। र यसमुनि हामी तिनवटा कुरालाई हेर्नेछौँ। पहिलो, ओनेसिमसको ऋण तिर्न पावलको तत्परता, पद 18-20। ओनेसिमसको ऋण तिर्न पावलको तत्परता। दोस्रो, फिलेमनको आज्ञाकारिताप्रति पावलको भरोसा, पद 21-22। फिलेमनको आज्ञाकारिताप्रति पावलको भरोसा। र तेस्रो, क्षमा पाएका मानिसहरूको समुदाय, पद 23-25। क्षमा पाएका मानिसहरूको समुदाय, पद 23-25। हामीले गत हप्ता हेर्दै थियौँ कि पावलले फिलेमनलाई अनुरोध गरिरहेका छन् कि ओनेसिमोसलाई एक कमारा जस्तो होइन तर अब भाइ जस्तै र मलाई चाहिँ ग्रहण गर्नको निम्ति आज्ञा गरेको हामी पाउँछौँ। र त्यति मात्र होइन, यहाँ पद 18 हेर्नुहोस् न, पावलले फिलेमनलाई के भन्दछन् कि पावलले ओनेसिमसको निम्ति त्यो ऋण तिर्नको निम्ति उनी तत्पर यहाँ हामी देख्दछौँ। त्यसकारण पद 18 यसरी भन्दछन्, यदि तिनले तिमीलाई केही खराबी गरेकै भए पनि अथवा केही कुराको तिनी ऋणी छन् भने सो मेरो हिसाबमा राखिदेऊ। पद 18 हेर्नुहोस् न, कसरी यो वाक्यांश सुरु हुँदछ, यदि भन्ने शब्दबाट हामी देख्दछौँ। यदि ओनेसिमसले केही खराबी गरेको भए त्यो ऋण मेरो खातामा राखिदेऊ। र उनले यो विश्वास त पनि दिलाउँछन् कि त्यही 18 सो मेरो हिसाबमा राखिदेऊ। र 19 भन्दछन्, त्यो ऋण म स्वयं तिरिदिनेछु। ओनेसिमसले गरेको गल्तीको जुन क्षमा मिलापको निम्ति तिर्नुपर्ने मूल्य पावल आफै तिर्नको निम्ति तत्पर यहाँ देखिन्छन्। यो खण्डलाई हेर्दै गर्दा हामी यो थाहा गर्दछौँ कि ओनेसिमसले फिलेमोनको केही कुरा उनले बिगारेको हामी महसुस गर्न सक्छौँ. ठ्याक्कै ओनेसिमसले फिलेमोनको के कुरा बिगारेका थिए भन्ने कुरा यो खण्डले हामीले बताउँदैन, तर यो हामी देख्न सक्छौँ कि पावलले यति विश्वस्तताको साथ भन्छन् कि उनले यो केही कुरा बिगारिदिएका छन् भने त्यो ऋण मेरो खातामा राखिदेऊ, म स्वयंले तिरिदिनेछु. र पद 19 पावलले भन्छन्, म पावल आफ्नै हातले यो लेख्दछु कि यो पावलको एउटा तरिका हो. कि उनले लेखेका अरू पत्रहरूमा पनि हामी देख्न सक्छौँ कि हामी कलसी 4:18 र 2 Thessalonians 3:17 पनि पावलले यसरी नै भन्दछन् कि यो मेरो आफ्नै हातले लेख्दछु, यो कि पावलको एउटा तरिका हो. र हामी यो जान्दछौँ कि पावल फिलेमोनसँग यसरी देखा पर्छन्, यसरी फिलेमोनलाई आग्रह गर्छन् कि ओनेसिमसको सबै ऋण चुक्ता गर्नको निम्ति म तयारी छु. र पद 19 नै हेर्नुहोस् न, तर त्यति मात्रै भन्दैनन्, फेरि पावलले फिलेमोनलाई यो कुरा याद दिलाउँछन्, तिमीलाई भनिरहनु पर्दैन होला कि आफ्नै निम्ति पनि तिमी मेरो ऋणी छौ. फिलेमोन के कुराको ऋणी छन् त पावलको, यहाँ हामी स्पष्ट बताएको छैन. हामीले यो थाहा छ कि फिलेमोन पनि पावलको सुसमाचार प्रचारद्वारा पावलद्वारा नै ख्रिस्टमा आएका थिइन्, त्यसकारण उनी पावलद्वारा नै विश्वासमा वृद्धि भएका छन्. त्यसकारण उनले भन्दैछन् कि तिमी पनि यो विषयमा सुसमाचारको निम्ति तिमी मेरो ऋणी छौ. त्यसकारण सुसमाचारकै खातिर उनलाई म सबै ऋण चुक्ता गरिदिनेछु. कि यो हेर्दै गर्दाखेरि प्रियहरू हामीलाई के अघि भर्खरै हामीले पढेको मत्ती 18 याद आउँदैन र कि ख्रिस्टले भन्नुभएको जुन क्षमाको विषयमा कि ख्रिस्टले आफ्ना अरू भाइहरूलाई एकपटक मात्र होइन धेरै पटक क्षमा दिनको निम्ति उहाँले आज्ञा गर्नुभएको छ. कि प्रियहरू हामी पनि एक समय यस्तै थिएनौँ र कि हामी यहाँ देख्दछौँ कि ख्रिस्टले तपाईँ र मेरो निम्ति कसरी मूल्य चुकाउनु भयो भन्ने कुरा हामी यहाँबाट देख्दछौँ. एक समय हामी पनि ठ्याक्कै ओनेसिमस जस्तै थियौँ कि हाम्रा मालिक परमेश्वर जो सारा सृष्टिका मालिक, उहाँको महिमाको निम्ति हामी सिर्जिएका थियौँ, तर उहाँ विरुद्ध नै हामी उठ्यौँ, उहाँको विरुद्धमा खडा भयौँ र उहाँको महिमा अरू वस्तुहरूसँग साट्न पुग्यौँ. त्यसरी हामीले पनि परमेश्वरको महिमालाई हामीले अरू वस्तुहरूसँग साटेर उहाँको दण्डको मुनि थियौँ, हामी पनि उनका ऋणी थियौँ, उनका क्रोध मुनि थियौँ. तर यहाँ कि ख्रिस्ट हाम्रो निम्ति अग्रसर हुनुभयो कि जो त्रिएको दोस्रो व्यक्ति, जो स्वर्गबाट यस पृथ्वीमा एक मानव भई आउनुभयो, जसले हामीले जिउन नसकेको पवित्र जीवन जिउनुभयो, सिद्ध जीवन जिउनुभयो, सबै परमेश्वरको व्यवस्थाको अधीनमा सबै पालना गर्नुभयो, र उहाँ हाम्रो पापको निम्ति उहाँ आजभन्दा 2000 अगाडि क्रुसमा बलि हुनुभएको होइन र कि हामीले यो पाउन योग्य थिएनौँ, कि जसरी ओनेसिमस पनि यो क्षमा पाउन योग्यका थिएनन्, तर पावल उनको निम्ति सबै ऋण चुक्त हुनको निम्ति यहाँ तत्पर थिए. त्यसरी नै कि ख्रिस्ट तपाईँ र मेरो पापको निम्ति, हाम्रो परमेश्वरसँगको मिलापको निम्ति कि ख्रिस्ट अगाडि तत्पर भएर अगाडि आउनुभएको होइन र तपाईँ र मेरो निम्ति क्रुसमा मर्नुभएको होइन र ख्रिस्टले तपाईँ र मेरो निम्ति मूल्य चुकाउनु भएको छ, र उहाँको मृत्यु, उहाँको चिहान र पुनरुत्थानद्वारा परमेश्वरसँग हामीलाई मिलापमा ल्याउनु भएको छ. त्यसकारण प्रियहरू, त्यसै कारण हामी यो भजन गाउँदछौँ. अहिले भर्खरै हामीले गाउँदै थियौँ कि उद्धारकर्ता भन्नुहुन्छ तिमी कमजोर छौ. हामी कमजोर छौँ तर हाम्रा उद्धारकर्ता बलियो हुनुहुन्छ, जसले हाम्रा सबै ऋण तिरिदिनु भएको छ. त्यसै कारण हामी छौँ यीशुले पुरै तिरिदिनु भयो. प्रियहरू, तपाईँ र मेरो मिलाप परमेश्वरसँग, तपाईँ र मेरो बल बुत्ताले भएको होइन, तर हाम्रो उद्धार, हाम्रो मिलापको निम्ति ख्रिस्टले मूल्य चुकाउनु भएको छ. त्यसकारण आज उद्धार गरेका मानिसहरू, विशेष चर्च, के तपाईँ आफ्ना दाजुभाइहरूको उद्धारको निम्ति के मूल्य चुकाउन तयारी हुनुहुन्छ? के तपाईँलाई कसैले तपाईँलाई चोट पुर्याउँदाखेरि उसलाई क्षमा दिनको निम्ति के तपाईँले मूल्य चुकाउनुहुन्छ? जब दुई समूहबीच द्वन्द्व हुन्छ र मिलापको निम्ति त्यहाँ कुनै न कुनै समूहले केही मूल्य चुकाउनुपर्ने हुन्छ, त्यसै गरी के तपाईँले आफ्ना दाजुभाइहरूको उद्धारको निम्ति, उनीहरूको निम्ति के तपाईँ मूल्य चुकाउनुहुन्छ? के तयारी हुनुहुन्छ? जसरी ख्रिस्टले हाम्रो निम्ति मोल तिर्नुभएको छ, हामीलाई छुटकारा दिनुभएको छ, अब परमेश्वरको क्रोधमुनि हाम्रो पापको दासत्वबाट ख्रिस्टको मृत्युद्वारा अब हामीलाई उहाँले उद्धार गर्नुभएको छ, परमेश्वरसँग मिलाप गराउनु भएको छ, त्यसकारण के तपाईँ अब एक उद्धार गरिएको मानिस चाहिँ जिउनुहुन्छ? एक उद्धार गरिएको कारण के अरूहरूको उद्धारको निम्ति, अरूहरूलाई क्षमा दिनको निम्ति अग्रसर हुनुहुन्छ? जसरी पावल ओनेसिमसको निम्ति अग्रसर भएका छन्, हामीलाई थाहा छ पावल एक समय कि ख्रिस्टलाई सताउने व्यक्ति, ख्रिस्ट चर्चलाई सताउने व्यक्ति, अब परिवर्तन भएपछि आफ्नो भाइको निम्ति, क्षमाको निम्ति उनले मूल्य चुकाउन यति तत्पर भएका छन्। उनको परिवर्तनको फल यहाँ हामी स्पष्ट देख्दछौँ। के तपाईँको परिवर्तनको फल यसरी अरूहरूलाई क्षमा दिने कुरामा के देखिन्छ? यदि देखिँदैन भने प्रियहरू, तपाईँ अझै पनि परमेश्वरसँग मिलापमा हुनुहुन्न। ख्रिस्टमा उद्धार पाएका मानिसहरूले अरूलाई क्षमा दिनको निम्ति तत्पर हुँदछन्। र यदि तपाईँ ख्रिस्टमा मिलाप हुनुभएको छ भने तपाईँले अरूलाई यसरी अग्रसर सरेर तपाईँले अरूलाई क्षमा दिन सक्नुहुन्न, किनकि अझै तपाईँ पापको अधीनमा, पापको दासमा हुनुहुन्छ। त्यति मात्रै भन्दैनन्, त्यस पछाडि उनले पद 20 हेर्नुहोस् न, फेरि उनले प्रिय भाइ भने फिलेमोनलाई सम्बोधन गर्दछन्। उनले प्रिय भाइ, तिमीबाट प्रभुमा केही लाभ पाऊ भन्ने म चाहन्छु, ख्रिस्टमा मेरो हृदयलाई फेरि ताजा बनाइदेऊ। पद 20 हेर्नुहोस् न, कि एक भाइको रूपमा पावलले फिलेमोनलाई आग्रह गर्दैछन् कि म केही लाभ तिमीबाट लिन चाहन्छु। कस्तो लाभ पावलले फिलेमोनबाट आशा गरिरहेका छन्? के यो लाभ उनले एक भौतिक लाभको विषयमा कुरा गरिरहेका छन्? के फिलेमोन एक धनी व्यक्ति थिए भनेर हामी हेर्दै थियौँ? के त्यसकारण के पावलले फिलेमोनबाट केही भौतिक लाभ, धनको विषयमा उनले के पाउने आशा गरिरहेका छन्? यहाँ यो पक्कै पनि होइन। पद 16 हेर्नुहोस् न, पद 16 उनले कस्तो लाभ लिन चाहेका छन्? अब उसो कमारा जस्तो होइन, तर कमाराभन्दा बढी प्रिय भाइ जस्तै, विशेष गरी मेरो निम्ति यही हो उनले पाउन चाहेको लाभ, कि पावलले फिलेमोनबाट पाउन चाहेको लाभ भनेको कि फिलेमोनले ओनेसिमसलाई अब एक दासको रूपमा होइन, तर अब ख्रिस्टमा एक भाइ जस्तै स्वीकारेर उनलाई क्षमा दिएको उनी चाहन्छन्। यही नै उनले लाभको रूपमा हेर्न चाहन्थे। त्यति मात्र होइन, उनले यो भन्दछन्, ख्रिस्टमा मेरो हृदयलाई फेरि ताजा बनाइदेऊ, फेरि ताजा बनाइदेऊ। माथि हामी पहिलो हप्तामा यो हेर्दै थियौँ कि पावलले फिलेमोनको जीवनलाई लिएर परमेश्वरलाई धन्यवाद दिइरहेको छन्। पद 4, 5, र 7 हामी पाउँदछौँ, र विशेष गरी 7 हेर्नुहोस् न, पावलले के भन्छन्? मेरा भाइ, तिम्रो प्रेमबाट मैले धेरै आनन्द र सान्त्वना पाएको छु। उनलाई थाहा छ कि फिलेमोनको हृदय, फिलेमोनको जीवन, उनको व्यवहार पावललाई थाहा छ। त्यसकारण फेरि उनले के भन्छन्? पट ख्रिस्टमा मेरो हृदयलाई फेरि ताजा बनाइदेऊ। रे पक्कै पनि पावलले यहाँ मात्र यसरी भनेका छैनन् कि उनले फिलिपीका मण्डलीहरूलाई पनि फिलिपीका विश्वासीहरूलाई पनि उनको आनन्द पूरा गर्नको निम्ति उनले आग्रह गरेका छन्, जुन तपाईँले फिलिपी 2:2 पाउनुहुन्छ। यहाँ पनि फिलिमोन र ओनेसिमोसको मिलापबाट पावलले आफ्नो हृदयमा आनन्द र ताजा बनाउन चाहन्छन्, त्यसको निम्ति आग्रह गर्दैछन्। यो याद गर्नुहोस् न कि पावल एक अगुवा, एक प्रेरित थिए। उनको हृदयलाई के कुराले प्रसन्न, ताजा वा आनन्द दिँदछ? के एक सेवकलाई एक भौतिक कुराले के उसलाई उसको हृदयमा के ताजा दिन्छ? पक्कै पनि भौतिक कुराहरूले होइन, पक्कै पनि जब एक चर्चमा एक विश्वासी बीच, दाजुभाइ बीच जब मिलाप हुन्छ, जब क्षमा हुन्छ, जब प्रेममा वृद्धि हुन्छ, कि यो कुराले नै एक अगुवाको हृदयमा आनन्द र सेवाप्रतिको फेरि हृदयलाई ताजा बनाउँदैन र पक्कै पनि भौतिक कुराले होइन प्रेरो, पक्कै पनि ख्रिस्टमा क्षमा, प्रेम, मिलाप र आनन्दले नै एक सेवकलाई उसको हृदयमा फेरि सेवाप्रतिको प्रेरणा दिँदछ। र जब एउटा चर्चमा जब दाजुभाइभित्र मेल मिलाप र क्षमा हुँदैन, त्यही कुराले एक चर्चका अगुवालाई सबैभन्दा उनको हृदयमा व्याकुल बनाउँदछ, धेरै चिन्तित बनाउँदछ। जब एक अगुवाले बाइबलले शिक्षा दिइरहेको हुन्छ, त्यस शिक्षालाई अनुसार नजिउँदाखेरि त्यही कुराले एक अगुवालाई उसको हृदयमा चिन्तित बनाउँदछ, दुःखी बनाउँदछ। त्यसकारण पावलले पनि फिलिमोनलाई सिकाएका उनका शिक्षा, जुन भाइहरूले दिनुपर्ने क्षमा, मिलापको यो आज्ञा पालन गरेर जुन फिलिमोनको मण्डलीमा एउटा उदाहरण देखाउनको निम्ति यो आग्रह गरेका छन्, र यसै कुराले उनको हृदयमा आनन्द र फेरि ताजा ल्याउँदछ। यसकारण प्रियहरू, के तपाईँ तपाईँको अगुवाहरूको शिक्षालाई ध्यान दिएर सुन्नुहुन्छ? यदि तपाईँले अगुवाहरूको शिक्षालाई ध्यान दिनुहुन्छ भने तपाईँले त्यसलाई पालना गर्नुहुन्छ। जब तपाईँले बाइबली शिक्षालाई ध्यान दिएर सुन्नुहुन्छ, एक अर्कालाई तपाईँ क्षमा दिनुहुन्छ, प्रेम गर्नुहुन्छ, मेलमिलाप गर्नुहुन्छ, र त्यही कुराले अगुवाहरूमाथि अर्को ताजा र सेवकाईको निम्ति अझै उत्साह दिनुहुन्छ। प्रेरु, के तपाईँले जसरी फिलेमन र ले ओनेसिमसलाई क्षमा दिएका छन्, त्यसरी नै के तपाईँले क्षमा दिनुहुन्छ तपाईँका वरिपरि भएका दाजुभाइहरूलाई? एकपटकको क्षमा सदाको निम्ति क्षमा होइन प्रेरु। हामीलाई यीशु ख्रीष्टले सिकाउनुहुन्छ मत्ती अठार अघि जुन हामीले पढेको खण्ड, मत्ती अठारको 21-22 पदलाई म पढिदिनेछु। तब उहाँ कहाँ आएर पत्रुसले भने, प्रभु, मेरो भाइले कतिपल्ट मेरो विरुद्धमा अपराध गरे, मैले त्यसलाई क्षमा गर्ने? के 7 पल्टसम्म? यसोले तिनलाई भन्नुभयो, म तिमीलाई भन्दछु 7 पल्ट होइन, तर 70 गुणा 7 पल्ट। 70 गुणा 7 पल्ट। के तपाईँ यसरी नै तपाईँका दाजुभाइहरूलाई क्षमा दिन तत्पर हुनुहुन्छ? उनीहरूको क्षमाको निम्ति के तपाईँ मूल्य चुकाउन तयारी हुनुहुन्छ, जसरी पावल ओनेसिमसको निम्ति तत्पर थिए? यो याद गर्नुहोस्, तपाईँले सँगै कोठा सेयर गर्नुभएका हरेक व्यक्ति सिद्ध छैनन्, तपाईँका परिवारका हरेक व्यक्ति सिद्ध छैनन्, तपाईँका चर्चका हरेक सदस्य सिद्ध छैनन्, सबै पापसँग सङ्घर्ष गर्ने मानिसहरू हुन्। त्यसकारण के तपाईँ उनीहरूलाई क्षमा दिन तत्पर हुनुहुन्छ? उनीहरूको क्षमाको निम्ति के तपाईँ मूल्य चुकाउन तत्पर हुनुहुन्छ, कि बदलाको भावना लिएर बस्नुहुन्छ? तपाईँको जीवन उद्धार गरिएको जीवन अब के कुराले चिनिन्दछ? के क्षमाले, अरूहरूलाई क्षमा दिनको निम्ति मूल्य चुकाउने कुराले, वा अझै पनि रिस रागले नै तपाईँको जीवन चिनिन्दछ? प्रियहरू, हामीलाई ख्रिस्टले उद्धार गर्नुभएको छ, हामीलाई अब पवित्र आत्मा दिएको छ, त्यसकारण हामी अरूहरूलाई क्षमा दिन सक्छौँ, अरूहरूको निम्ति मोल चुकाउन सक्छौँ, र हामी एक अर्काप्रति, अरू विश्वासीहरूप्रति पनि हामी अब भरोसा गर्न सक्छौँ। त्यसै गरी यहाँ पावलले फिलेमोनको आज्ञाकारीप्रति भरोसा गरेको हामी पाउँदछौँ, जुन वचनको आजको दोस्रो बुँदा पद 21 र 22 हेर्नुहोस् न। पद 21 र 22, तिम्रो आज्ञा पालनमा भरोसा राखी मैले मागेको भन्दा झन बढी गर्नेछौ भन्ठानेर म तिमीलाई लेख्दैछु। यहाँ हामी देख्छौँ कि पावल फिलेमोनको आज्ञाकारिताप्रति उनी निर्धक्क छन्, उनले भरोसा गरेका छन्, यसमा उनले कति पनि शङ्का गरेका छैनन्। किन? हामी यो जान्दछौँ कि फिलेमोनको जीवन, उनको चरित्र, उनको प्रेम, उनको विश्वास पावललाई थाहा थियो। त्यसै कारण त पावलले पद 4, 5, र 7 परमेश्वरलाई धन्यवाद दिँदैछन्। उनी एक ईश्वरीय चरित्रको मानिस थिए। हामी यो देख्दछौँ कि फिलेमोनसँग एक सही ईश्वर शास्त्र हामी देख्छौँ, कि उनको क्षमाप्रतिको ईश्वर शास्त्र यदि बाइबलले नभएको भए उनले कुनै तवरबाट पनि अनेसिमसलाई उनले कारवाही गर्न सक्थे, किनकि उनीसँग यो हक पनि थियो, किनकि उनको केही सामान बिगारेर आफ्नो कमराले सामान भागे लिएर भागेको हामी देख्दछौँ, र यो कार्यान्वयन गर्न फिलेमोनसँग हक थियो। तर उनीसँग क्षमाप्रतिको एक सही ईश्वर शास्त्र भएको कारण उनको जीवनमा त्यो ईश्वर शास्त्रको अभ्यास हामी देख्छौँ। त्यसकारण तपाईँ र मैले कस्तो ईश्वर शास्त्र लिइरहेका छौँ? तपाईँको ईश्वर शास्त्र कस्तो छ? फिलेमोनले पक्कै पनि अहिले हामीले हेरेको खण्ड यीशु ख्रीष्टले सिकाउनु भएको क्षमाबारे उनी जानकार थिए, उनीसँग त्यो ईश्वर शास्त्र थियो। त्यति मात्र होइन कि फिलेमोन पावलको सेवकाईबाट नै उनी अगाडि आएका थिए, पावलको सुसमाचारद्वारा नै फिलेमोन प्रभुमा आएका थिए, र पावलको चेलापनबाट नै उनी हुर्केका थिए। त्यसकारण पावलले सिकाएको क्षमाबारे उनी जानकार थिए, त्यसै कारण उनले क्षमाको विषयमा यहाँ बताउँदछन् र उनीप्रति पूर्ण भरोसा लिएका छन्। त्यति मात्र होइन, फिलेमोनलाई यति भरोसा गरेर यसरी भन्दछन् पावलले, मैले मागेको भन्दा झन बढी गर्नेछौ भन्ठानेर म तिमीलाई लेख्दैछु। भरोसा मात्र होइन, उनले भनेका भन्दा अझै बढी गर्नेछन् भनेर पनि उनी विश्वास्त छन्। यो भनेको उनले मागेको भन्दा झन बढी के त? यहाँ हामी पावलले फिलेमोनसँग के मागेका थिए भनेर ठ्याक्कै हामी यहाँ हामीलाई यो खण्डबाट बताउँदैन, तर हामी जब यहाँ माथिको खण्डहरू हेर्दाखेरि उनको माग यही हुनुपर्छ कि फिलेमोनलाई भाइको रूपमा मात्रै तिमीले लिँदैनौ, भाइको स्वरूपमा तिमीले लिन्छौ, र त्योभन्दा अझै बढी एक सेवकाईमा एक सङ्घीको रूपमा उसलाई पनि अँगाल्नेछौ। मैले भनेको कारण होइन, तर वचनमा भएको कारण, तिम्रो साँचो परिवर्तनको कारण ओनेसिमसलाई एक भाइ जस्तै र अब सेवाको निम्ति पनि उसलाई अँगाल्नेछौ भन्ने हुनुपर्छ। योभन्दा धेरै हामी भन्न सक्दैनौँ उनले के योभन्दा बढी माग गरेका थिए, त्यो गर्नेछन् भन्ने कुरा। यति चाहिँ हामी भन्न सक्छौँ कि उनलाई भाइ जस्तै लिन र उनलाई सेवकाईमा साथ दिनको निम्ति यो हामी भन्न सक्छौँ। र तिनले त्यति मात्रै होइन, पद 22 उनलाई यो पनि भन्छन् कि पावलको निम्ति एउटा पाहुना कोठा तयारी गर्नको निम्ति उनले यहाँ आएकै दिन्छन्। हामीलाई थाहा छ कि पावल जेलमा छन्, तर यहाँ भन्छन् मेरो निम्ति एउटा पाहुना कोठा ठिक पारिदेऊ। सायद यहाँ पावलमा यो आशा छ कि उनी जेलदेखि चाँडै मुक्त हुनेछन्, या त उनको विश्वास छ म एक दिन यस जेलबाट म निस्कनेछु र म फेरि फिलेमन कहाँ फर्केर जानेछु। उनको इच्छा हामी यहाँ देख्छौँ कि फिलेमन कहाँ फर्केर जाने उनको इच्छा यसै कुराले देखाउँदछ, र अझै उनको विश्वास त कहाँ छ कि फिलेमनले पावलको छुटकाराको निम्ति र उनीसँग भेट्नको निम्ति उनले प्रार्थना गरिरहेका छन्। 22 दोस्रो खण्ड हेर्नुहोस् न, किनकि तिम्रो प्रार्थनाद्वारा म पनि तिमी कहाँ आउन पाउँछु कि भन्ने आशा गर्दछु। यसले हामीले यही देखाउँछ, फिलेमनले पावलको निम्ति प्रार्थना गर्दछन्। पक्कै पनि पावलले फिलेमनको छुटकाराको निम्ति र उनीहरूको चर्चमा हुनको निम्ति र फेरि उनीहरूसँग भेट्नको निम्ति उनले प्रार्थना गरिरहेको हुनुपर्छ। कि तपाईँले पनि फिलेमनले चाहिँ आफ्ना चर्चका अगुवाहरूको निम्ति, अरू विश्वासीहरू सतावटमा परेका विश्वासीहरूको निम्ति प्रार्थना गर्नुहुन्छ। तपाईँले तपाईँको चर्चको पास्टरको निम्ति वास्तविक प्रार्थना गर्नुभएको अन्तिम पटक कहिले थियो? प्रियहरू, हामी उद्धार पाएका छौँ, ख्रिस्टले हामीलाई उद्धार दिनुभएको छ ताकि हामी एकअर्कासँग मिलापमा रहन, एकअर्काको निम्ति प्रार्थना गर्नको निम्ति, प्रेममा रहनको निम्ति, एकअर्कालाई क्षमा दिनको निम्ति। त्यसकारण के तपाईँ अरूहरूलाई क्षमा दिनुहुन्छ? के तपाईँले आफ्ना अगुवाहरूको निम्ति प्रार्थना गर्नुहुन्छ? र के हामी पनि तपाईँको क्षमाप्रतिको हृदयले लिएर के विश्वास त हुन सक्छौँ, जसरी पावलले फिलेमनको आज्ञाकारिताप्रति भरोसा गरेका थिए, कि त्यसै गरी तपाईँको जीवनमा पनि जुन क्षमाप्रतिको मेलमिलापप्रतिको जीवन लिएर के हामी पनि भरोसा गर्न सक्छौँ, कि तपाईँको जीवनलाई लिएर एकले अर्कालाई भरोसा गर्न सक्छौँ। र हामी उद्धार गरिएका छौँ र हामीलाई समूहमा रहनको निम्ति उद्धार गरिएको छ। त्यसकारण यहाँ पावलले अन्तिममा एक उद्धार गरिएका मानिसहरूको समूहलाई यहाँ प्रस्तुत गर्दछन्, जुन क्षमा पाएका मानिसहरूको समुदाय, जुन हामी 23-25 पाउँदछौँ वचनको तेस्रो हुँदा। त्यसलाई हेर्नुहोस् न, यसु ख्रिस्टमा मेरो सङ्घी कैदी एपाफ्रासले तिमीले अभिवादन पठाएका छन्। त्यसै गरी सहकर्मी मर्कुस, अरिस्तार्खस, डेमास र लुकाले पनि। यहाँ देख्दै हुनुहुन्छ, यहाँ 5 नाम पावलले लिएर फिलेमनलाई उनीहरूद्वारा उनीहरूको अभिवादन पठाइरहेका छन्। र यी मानिसहरू को थिए त? पत्तेसले हेर्नुहोस् न, सुरुमा नै इप्राफ्रासको बारेमा हेरौँ न, कि पावलले उनी एक कैदी सङ्घीको रूपमा यहाँ चिनाउँदछन्। यसको अर्थ यही हुन्छ कि इप्राफ्रास पनि सुसमाचारको खातिर एक जिहालमा थिए, एक कैद घरमा थिए। र उनी को हुन् त कि पावलसँगै यसरी कैदमा रहने? हामी यो देख्न सक्छौँ कि उनी पावल प्रेरित पावलकै सेवकैबाट, उनकै प्रचारबाट ख्रिस्टमा आएका एक व्यक्ति हुन्। र उनी सम्भवतः कलसीका चर्चहरूका एक संस्थापक व्यक्ति पनि हुनुहुन्छ, र उनी फिलेमनसँग सुपरिचित व्यक्ति पनि हामी भन्न सक्छौँ, र सायद उनी नै फिलेमनको घरमा भएको चर्चको एक पास्टर थिए, किनकि उनी एक ईश्वर भक्त व्यक्ति थिए। त्यसै कारण हामी यस विषयमा हामी कलसीको पुस्तकमा हामी पाउँछौँ. कलसी चार अध्यायलाई एकपटक पल्टाउनुहोस् न. कलसीले फिलेमोनलाई, सरी, कलसीले चार अध्यायको 12-13 पदमा इप्राफ्रसलाई कसरी यहाँ बताएको छ हामी पाउँदछौँ उनको बारेमा. तिमीहरूमध्येका एकजना ख्रिस्ट येशूका दास इपाफ्रसले पनि अभिवादन पठाएका छन्. तिनले आफ्ना प्रार्थनामा परिश्रम साथ सधैँ तिमीहरूलाई स्मरण गर्दछन् ताकि तिमीहरू परिपक्व हौ र परमेश्वरका सारा इच्छामा सम्पूर्ण रूपले निर्धक्क भई बस्न सक. किनकि म तिनको निम्ति गवाही दिन्छु कि तिमीहरू र लाउडिकिया र हिरापोलिसमा हुनेहरूका निम्ति तिनले घोर परिश्रम गरेका छन्. यहाँ स्पष्ट उनको बारेमा इपाफ्रस को हुन्, कस्ता व्यक्ति थिए भन्ने कुरा यहाँ हामी स्पष्ट पाउँदछौँ. कि यहाँ यो देख्दछौँ कि उनी एक बडो मेहनती व्यक्ति हामी देख्छौँ र उनी एक यहाँ पास्टरीय वास्ताका साथ अरूहरूको निम्ति प्रार्थना गरेको हामी पाउँछौँ. उनको एक पास्टरीय वास्ता हामी यहाँ देख्छौँ र हामी भन्न सक्छौँ कि उनी फिलेमोनसँग एक परिचित व्यक्ति थिए र उनीहरू एकअर्कामा जवाफदेहितामा थिए. र अर्को व्यक्ति हामी यहाँ देख्छौँ कि सहकर्मीको रूपमा उनले मर्कुस भनी यहाँ देखाउँदछन्. हामीलाई थाहा छ मर्कुस को थिए, उनी पाउलको एक सहकर्मी जो बार्नबासको भानिज थिए, जुन हामी कलसीमा हामी पाउँदछौँ. र उनी पावलसँग एक समय उनी पावलसँगै मिसनको यात्रामा थिए र जब हामी प्रेरित 13 हामी हेर्छौँ भने त्यहाँबाट उनी छुट्टिएको पनि हामी देख्दछौँ. र अर्को अरिस्तार्खस, तेस्रो व्यक्ति यहाँ पावलले उल्लेख गरेका, उनी एक यहुदी विश्वासी हुन् जुन हामी कलसी 4:11 पदमा हामी पाउँछौँ. उनले पावलसँग धेरै सहकार्य गरेका थिए र उनी पावलको एक प्रिय सहकर्मी र एक सङ्गी पनि हामी देख्दछौँ, जुन कलसी 4:10 पदमा हामी यो पाउँदछौँ. र अरिस्तार्खस सुसमाचारकै खातिर एक शहीद पनि भएका थिए, जुन नेरोको शासनमुनि उनी शहीद भएका एक व्यक्ति हुन्. उनीहरूको बारेमा यहाँ पावलले उल्लेख गरिरहेका छन्. उनीहरूले पनि फिलेमोनलाई अभिवादन यहाँ पठाएका छन् कि उनीहरू सबै सुसमाचारद्वारा एक भएका मानिसहरू, कि पाप क्षमा भएका एक समुदायहरू, एक मानिसहरूबाट यहाँ अभिवादन पठाइरहेका छन्. र अर्को नाम हामी यहाँ देख्छौँ कि डेमास. डेमासको बारेमा हामी त्यति धेरै पाउँदैनौँ, तर हामीलाई पावलले 2 तिमोथी 4:10 उनको बारेमा बताउँछन् कि उनले चाहिँ यस वर्तमान संसारलाई प्रेम गरेका कारण उनीहरूबाट छुट्टिएर गएको हामी पाउँदछौँ. त्यसभन्दा बढी हामी डेमासको बारेमा हामी पाउँदैनौँ. एक समय सहकर्मी थिए, तर यहाँ उनले भन्छन् कि सहकर्मीको रूपमा पावलले सम्बोधन गरेका छन्. तर जब हामी 2 तिमोथीमा हेर्छौँ भने उनले वर्तमान समयलाई प्रेम गरेर उनीहरूबाट छुटेको हामी पाउँछौँ. र अर्को अन्तिम व्यक्ति, उनले लुकाले पनि फिलेमोनलाई अभिवादन पठाएका छन्. हामीलाई थाहा छ लुका एक प्रिय वैद्य थिए, जुन हामी कलसीकै पुस्तकमा यो पाउँदछौँ. र हामीलाई थाहा छ कि उनी एक औषधि उपचार गर्ने डाक्टर थिए र उनै लुकाले सुसमाचारको लुका पनि लेख्नुभएको. यी यहाँ 5 व्यक्तिहरूलाई यहाँ पावलले उल्लेख गर्दछन्. किन यहाँ पावलले यी 5 व्यक्तिहरूलाई लिएर उनीहरूको अभिवादन फिलेमोन कहाँ पठाइरहेका छन्? यसले यही देखाउँछ कि उनीहरू एकअर्कामा परिचित थिए र एकअर्कामा ख्रिस्टमा उद्धार पाएको कारण उनीहरू एकअर्कामा जवाफदेहिता थिए. त्यसकारण उनले यो यहाँ समेट्दछन्, यी 5 व्यक्तिहरूको नाम किन यहाँ ल्याउँदछन्, किनकि उनीहरू एकअर्कामा आपसमा उनीहरू परिचित थिए र एकअर्कामा उनीहरू जवाफ दिइदिए। त्यसकारण उनीहरूको बिचमा एक उदाहरणीय जुन क्षमाको जीवन देखाउनको निम्ति पनि यहाँ फिलेमनलाई अभिवादन पठाइएको छ। त्यसकारण हामी यही भन्न सक्छौँ कि एक असल उदाहरण देखाउनको निम्ति यो फिलेमनलाई एउटा सही अवसर हुनसक्छ। त्यसकारण यहाँ त्यो जवाफदेहिताको निम्ति पनि यहाँ यी पाँचजनाको नाम यहाँ उल्लेख गरेको हामी पाउँछौँ। त्यसै कारण प्रियहरू र तपाईँ हामी क्रिस्चियन ख्रिस्टमा उद्धार पारिएका मानिसहरू एक्लै जीवन जिउनको निम्ति उद्धार गरिएको छैन। हामी एकसाथ विश्वासीहरूसँग रहनको निम्ति जवाफदेहीमा रहनको निम्ति हामीले उद्धार पाएका छौँ। जबसम्म तपाईँ एक चर्चमा जोडिनुहुन्न तबसम्म तपाईँ एकअर्कासँग बाइबलीय जवाफदेहितामा रहन सक्नुहुन्न र सुसमाचारको फैलावटको निम्ति सम्बन्धमा पनि रहन सक्नुहुन्न। के तपाईँ एउटा स्थानीय चर्चसँग जोडिनु भएको छ? के तपाईँ नियमित रूपमा त्यस चर्चमा भेला हुनुहुन्छ? तपाईँ त्यही चर्चमा जवाफदेहिता रहन सक्नुहुन्छ, त्यही चर्चबाट सुसमाचारको फैलावटमा सहभागी हुन सक्नुहुन्छ, जुन चर्चमा तपाईँ शारीरिक रूपमा भेला हुन सक्नुहुन्छ, जहाँ तपाईँ निरन्तर चर्चमा भेला हुन सक्नुहुन्छ। तर यदि तपाईँ क्रिस्चियन भन्नुहुन्छ र एउटा स्थानीय चर्चमा जोडिनु हुँदैन भने तपाईँ शरीरबाट अलग भएको एक अङ्ग जस्तै हुनुहुन्छ। तपाईँलाई पर्खालबाट निकालिएको एउटा इँटा जस्तै हुनुहुनेछ र तपाईँ एक समस्यामा पर्नुभएको विश्वासी हुनुहुनेछ। कि एक लेखकले यसरी भन्नुहुन्छ, चर्च बिनाको क्रिस्चियन समस्यामा परेको क्रिस्चियन हो। यदि तपाईँ एउटा चर्चमा जोडिनु भएको छैन, एउटा बाइबलीय जवाफदेहितामा हुनुहुन्न भने तपाईँ समस्यामा हुनुहुन्छ। त्यसकारण एउटा स्थानीय चर्चमा जोडिनुपर्ने हुन्छ, एउटा करारमा बाँधिनुपर्ने हुन्छ। र त्यतिमा उनले यहाँ राख्दैनन्, यतिमा उनले आफ्नो पत्रलाई समाप्त गर्दैनन्, तर उनले एक उद्धारको सत्यतालाई यहाँ प्रकट गर्दै उनले आफ्नो पत्रलाई समाप्त गर्दछन्। कि पद 25 हेर्नुहोस् न, प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूको आत्मसँग रहोस्। हामीले यो हेर्दै आइरहेका थियौँ कि फिलेमनको पत्र यो एक व्यक्तिगत पत्र हो, तर यहाँ के भन्दैछन्, होइन तिमीलाई हुनुपर्ने हो तर तिमीहरूको भनेको छ। यसले यही देखाउँछ कि यो पत्र एक व्यक्तिगत पत्र हो, फिलेमनलाई लेखिएको, तर चर्च समुदायमा एकसाथ पाठ गर्नुपर्ने यो पत्र हो। त्यसकारण के भन्दैछन् अन्त्यमा, कि तिमीहरूको आत्मसँग रहोस्। पत्र व्यक्तिगत तर एक चर्चमा सामूहिक रूपमा पाठ गरिने पत्र हो। किन उनले प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूको आत्मसँग रहोस् भनिरहनु भएको छ? किन यो आशिषका साथ उनले पत्र टुङ्ग्याउँदछन्? उनले यो प्रार्थना फिलेमनको लागि मात्रै होइन तर सम्पूर्ण चर्चको निम्ति गरिरहेका छन्। किनकि एउटा चर्च परमेश्वरको अनुग्रहद्वारा नै स्थापना हुँदछ र चर्च परमेश्वरको अनुग्रहद्वारा नै विस्तार हुँदछ र एक क्रिस्चियन पनि परमेश्वरकै अनुग्रहद्वारा मात्रै क्रिस्चियन हुँदछ। त्यसकारण नै उनले यो सत्यतालाई यहाँ स्मरण गराउँदछन् र यही अनुग्रह त्यस चर्चसँग राख्दछन्। प्रेरो जस्तै हामी फिलेमनको पत्र केही हप्ताबाट हेरिसकेका छौँ र हामी यो देख्दछौँ कि हामी पनि एक समय ओनेसिमस चाहिँ पापको दास थियौँ, तर परमेश्वरको अनुग्रहमा हामी अब उद्धार पाएका छौँ, अब परमेश्वरको दास होइन, अब हामी उहाँका सन्तान भएका छौँ। किनकि ख्रीष्टले तपाईँ र मेरो निम्ति आफ्नो अनमोल रगत बगाउनु भएको छ र हामीलाई परमेश्वरसँग मिलाप गराउनु भएको छ। त्यसै कारण तपाईँ र मैले हाम्रो मूल्य अब हामी आफैमा भेट्दैनौँ, किनकि तपाईँ र मेरो मूल्य त ख्रिस्टमा हामी पाउँछौँ, किनकि ख्रिस्टद्वारा हामी उद्धार पाएका छौँ, ख्रिस्टले मोल तिरेर हामीलाई किन्नु भएको छ। त्यसकारण हाम्रो मूल्य अब ख्रिस्टमा छ। अब हामी पापको दास होइनौँ, परमेश्वरको सन्तान भएका छौँ। तर यदि तपाईँ ख्रिस्टमा हुनुहुन्न भने ध्यानसँग सुन्नुहोस्, तपाईँ परमेश्वरको सन्तान हुनुभएको छैन। तपाईँ अझै पनि परमेश्वरकै क्रोध मुनि हुनुहुन्छ, पापको दासमा हुनुहुन्छ, परमेश्वरको न्याय मुनि हुनुहुन्छ। तर पनि आज अहिले नै एक असल खबर छ कि यो दासबाट मुक्त हुनको निम्ति ख्रिस्ट अझै पनि उद्धार गर्नको निम्ति तत्पर हुनुहुन्छ। ख्रिस्टको रगत तपाईँ र मेरो उद्धारको निम्ति पर्याप्त छ। त्यसकारण ख्रिस्ट यीशुमाथि विश्वास गर्नुहोस्, ख्रिस्टमा आउनुहोस्, आफ्नो पाप स्वीकार गर्नुहोस्। होइन भने तपाईँ पापकै दास मुनि मर्नुहुनेछ, परमेश्वरको न्याय मुनि हुनुहुनेछ। तर तपाईँ ख्रिस्टमा आउनुहुन्छ भने कि ख्रिस्टले सबै तिरिदिनुहुनेछ जुन आजभन्दा 2000 वर्ष अगाडि क्रुसमा भइसकेको छ। त्यसकारण प्रियहरू, ख्रिस्टमा विश्वास गर्नुहोस्। र तपाईँ ख्रिस्टमा विश्वास हुन्छ, तपाईँको मूल्य छुकेको छ, तपाईँ परमेश्वरको सन्तान हुनुभएको छ, तपाईँ कष्ट भएर जाँदै हुनुहुन्छ भने ख्रिस्टमा भरोसा गर्नुहोस् कि तपाईँको सबैभन्दा मुख्य कष्ट ख्रिस्टले उठाउनु भएको छ। ख्रिस्टमा नै हाम्रो आशा छ र ख्रिस्टमा नै हाम्रो आशा, हाम्रो मूल्य छ। आउनुहोस् प्रार्थना गरौँ। पिता परमेश्वर,